Ya Allah. ये वाला पंखा बंद कर दो यार। या अल्लाह بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم حكيم الأمة مجدد الملة حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ کی یہ کتاب میرے ہاتھ میں ہے. اس کا نام ہے آداب المعاشرت. ادھر آ جاؤ تھوڑا سا دے جاؤ مولوی صاحب کے لیے دے جاؤ. اور اس کتاب کی تحریر کی وجہ یہ ہے کہ حکیم الامت مجدد الملت حضرت تھانوی رحمۃ اللہ علیہ نے اس کے مقدمے میں فرمایا کہ ایک مسلمان عقائد اور عبادات کا اہتمام کرتا ہے. علماء معاملات کی طرف توجہ دلاتے رہتے ہیں. مشائخ عظام اخلاقیات پر محنت کرتے ہیں. فرماتے ہیں کہ یہ معاشرت رہ جاتی یتیم. اب اس معاشرت میں اس پر حضرت نے اس چیز کتاب کو تحریر فرمایا. چونکہ ابتدا سے چل رہی تھی تو اس میں جو مضامین گزر چکے ہیں وہ تھے سلام کے آداب, پھر اس کے بعد مسافے کے آداب, پھر اس کے بعد جو ہے وہ مجلس کے آداب, یعنی مجلس میں بیٹھے ہیں چاہے اس قسم کی مجلس دینی مجلس ہے یا رشتہ دار اور آپس میں بیٹھے ہیں دوست احباب, اس مجلس کے آداب. پھر اس کے بعد میزبان کلام کے آداب کے بات کرنی کیسے ہے. اس کو جیسے سمجھایا کہ بعض آدمی صاف صاف بات نہیں کرتے, گول مول بات کرتے ہیں. یا تو بعض کلام اتنا طویل پوری کہانی سنا دیں گے کہ اگلا بور ہو جائے اور پریشان ہو جائے, یا اتنی مختصر بات کہ کچھ سمجھ میں ہی نہ. تو ایسی بات کرنا کہ مطلب کی بات بھی کہہ دے, اس میں اختصار بھی ہو اور اگلے کی بات سمجھ میں بھی آ جائے. اسی میں یہ بات بھی شامل ہے کہ ایسے الفاظ کا استعمال کرنا جو کسی کی سمجھ میں نہ آئے. اس کو بھی منع کیا, ایسے الفاظ استعمال کرے جو اگلا سمجھ سکے. اب جیسے تقریر کر رہا ہے, اب تقریر میں لغت بولنا شروع کر دی, اب یہ لغت بولنا ہے لوگ یہی نہیں سمجھیں گے. یہ خود مشکل چیز ہے, کیونکہ اللہ معاف کرے آج کل تو اردو فہمی, اردو کو سمجھنا یہ بھی ایک بات ہو گئی. جیسے میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ کوئی آپ پوچھے کہ جناب آپ کا نظم کیا ہے, کہا جی اسکول میں اور کالج میں حالی صاحب کی نظم پڑھی تھی, جگر صاحب کی نظمیں پڑھی تھی, बाकी तो और कोई नजम, मेरी अपनी तो कोई नजम नहीं है। अरे जनाब मैं ये नहीं पूछ रहा, मैं ये पूछ रहा हूं कि आपका प्रोग्राम क्या है। अच्छा अच्छा यूं कहिए ना, प्रोग्राम। तो बाज मर्तबा अब है अंग्रेजी का लफ्ज, लेकिन जब इतना मुस्तामल और इतना आम हो गया, फ्रीक्वेंटली यूज हो रहा है, कसीरुल इस्तेमाल हो गया, तो जाहिर बात है लोगों को समझाना मकसूद है। या अगर हमारे शेख रहमतुल्लाह अलैह का एक मामूल था हजरत इल्मी बात फरमाना, इल्मी अल्फाज इस्तेमाल फरमाते थे और जानबूझकर, लेकिन अच्छा उसका मकसद भी बताता हूं। लेकिन हजरत का मामूल यह था कि इल्मी बात, इल्मी कवायद, इल्मी कायदे और इल्मी अल्फाज इस्तेमाल फरमाते और फिर उसका मतलब बयान फरमाते, ताकि एक आम आदमी समझे भी, साथ साथ उसको इल्म के साथ मुनासबत पैदा हो जाए। यह हजरत का मकसद। सुभान अल्लाह। इसलिए हजरत को देखिए, मसलन एक मजमून है, हजरत फरमाते हैं कि जो अल्लाह ताला की नाफरमानी की राहों से, यह तो आसान है ना, अल्लाह ताला की नाफरमानी की राहों से खुशियों को इंपोर्ट, इस्तीराद और दरामत करता है। अब देखिए एक ही बात को तीन जुमले इस्तेमाल किए, इस्तीराद ये अरबी हो गई, इंपोर्ट ये अंग्रेजी हो गई और दरामत ये उर्दू हो गई। ऐसा शख्स कभी चैन से नहीं बैठ सकता जो अल्लाह ताला की नाफरमानी की राहों से खुशियों को इस्तीराद, इंपोर्ट और दरामत करता है, ऐसा शख्स कभी चैन से नहीं रह सकता। तो कलाम करने के ये आदाब की बात, ऐसी अल्फाज का इस्तेमाल भी हो जो अगला समझ सके। तो ये है कलाम करने के आदाब। उसके बाद तफसील है लेकिन बहरहाल एक तारुफ करा दिया। उसके बाद कलाम सुनने के आदाब, बात सुनने के भी अदब है। सुभान अल्लाह। वो कैसे कि तवज्जो से सुने, जैसे मजलिस में बैठा है। अब इसका अदब यह कि यह मुकर्रर को देखा तो ये बेअदबी है, तो पता चला चेहरे के ऊपर खुश रूई, ये भी एक लुगत है, खुश रूई यानी चेहरे पर बशाशत और स्माइलिंग फेस, मुस्कुराते यानी कोई तवज्जो हो चेहरे पर कि हम बात को तवज्जो से सुन रहे हैं, ये भी अदब है। ये नहीं कि यहां देखा यूं देखा ऐसे, नहीं, ये भी अदब। सुभान अल्लाह। ये भी इसका अदब है, कलाम सुनने के आदाब। उसके बाद मुलाकात के आदाब। उन मुलाकात के यानी तफसील में कई बातें हैं, बस एक आध छेड़ने के लिए, तारुफ के लिए, क्योंकि मजमून जहां चल रहा है हम वहीं जाएंगे। आप कुर्सी ले लीजिए, बैठ लीजिए, है ना, कुर्सी लेके आ जाइए, कोई तकल्लुफ मत करें। तो उसके बाद मुलाकात के आदाब, उसमें है पता चला गले के आराम का वक्त है या कोई खुसूसी उसकी इबादत या तन्हाई या कोई खास मशगूली का वक्त है, उस वक्त में पहुंच गए, ये भी बेअदबी। उसी तरीके से मुलाकात के अदब में यह भी लिखा कि किसी से मुलाकात को गए ऐन उस वक्त पहुंच गए खाने का वक्त है, खाने का वक्त, इसको भी मना फरमाया। या तो ऐसी बेतकल्लुफी हो जैसे हजरत कुतुबुल आलम मौलाना रशीद अहमद साहब गंगोही का वाक़ है, हमारे अकाबरीन में हजरत मौलाना मुजफ्फर हुसैन साहब कांदेहलवी रहमतुल्लाह अलैह गुजरे हैं। हजरत मुजफ्फर हुसैन साहब कांदेहलवी किसी सफर से तशरीफ ला रहे थे, रस्ते में गंगोह पड़ता था, जाना कांदेहला था, तो हजरत गंगोही क्या पहुंचे, वहां तशरीफ लाए। हजरत ने अरस के हजरत खाना, फरमाया भाई देखो मौली साहब वक्त कम है, वक्त नहीं है, खाना नहीं खाऊंगा। हजरत कुछ फरमाया अच्छा यूं करो जो घर में है वो ले आओ। अब हमने देखा भाई बंदा तो तैयार है, इसको बिठाओ चल भाई खाना चढ़ा। अभी आया, अभी आधा आधा घंटा एक एक घंटा वक्त बर्बाद। हजरत गंगोही ने क्या किया कि कुछ खुरचन वाली दाल थी, बची हुई दाल और सूखी रोटी थी, वो ले आए और लाकर हवाले कर दी। अच्छा हजरत ने फरमाया था कि मैं यहां नहीं खाऊंगा, दे दो रस्ते में खा लूंगा मैं। सूखी दाल जो खुरचन जो बची हुई और सूखी रोटी, दाल और वो रोटी, वो लाके हवाले कर दी। हजरत ये है मौलाना मुजफ्फर हुसैन साहब कांदेलवी रहमतुल्लाह अलैह अपने वतन पहुंचे, रास्ते में ऐसा मामला खा के चले गए। वहां मजलिस हो रही थी, उलमा हजरात सुलहा लोग बैठे थे, जिक्र फरमाने लगे भाई मौलवी रशीद अहमद बड़े अच्छे आदमी है। हजरत क्या बात है, अरे भाई बहुत अच्छे आदमी है, क्या बात है भाई इतने अच्छे आदमी, मैंने उनसे कहा जो घर में है वो ले आओ, वो वही ले आए। सुभान अल्लाह कैसी सादगी, इसको कहते हैं सादगी। सुभान अल्लाह। हां मेजबान को कि हक है, मेजबान पर मेहमान का हक है कि अपनी इस्तेतात और वसत के मुताबिक मेहमान की मेहमान नवाजी करे, उसके लिए तरीका मौजूद है। ऐसे वक्त में जाए, पहले से इत्तला कर दे, तो फिर मेहमान के इकराम अपनी वसत के मुताबिक, हैसियत के मुआफिक और मेहमान की हैसियत के मुआफिक, यह भी एक फर्क होता है। पता चला अपनी हैसियत तो है, बाज मर्तबा आने वाले मेहमान की हैसियत को भी देखा जाएगा, यह भी एक फर्क होता है, याद रखने की चीज। हजरत आयशा रजी अल्लाह ताला अन्हा ने सहाबा की और उलमा की दावत की, कई दस्तरखान मुख्तलिफ लगवाए और फरमाया कि देखो इस दस्तरखान पर फला फला सहाबी बैठेंगे, इस दस्तरखान पर फला फला बैठेंगे और इस दस्तरखान पर यह खाना होगा, उस दस्तरखान पर यह खाना होगा। यानी गोया के दर्जे और रुतबे के एतबार से, मसलन एक दावत ऐसी रखी कि आम खाना है, कोई बड़ा आलिम हो अपना शेख तशरीफ ले आए, सुभान अल्लाह, तो सिर्फ उसी पर इक्तफा ना करे, कुछ अलग से भी एहतमाम करना चाहिए, ये भी हमारे बुजुर्गों ने अदब सिखाया। तो अपनी हैसियत, अपनी हैसियत भी और आने वाले मेहमान की हैसियत को भी देखना जरूरी है, एक हांटी लाठी से ना हांके। जी हम तो बड़े उसूल पसंद आदमी है, याद रखना यहां उसूल पसंद ही नहीं चलेगी, यहां उसूल नहीं बल्कि हक्के मोहब्बत का मामला है। एक हक्के उसूल है और एक हक्के मोहब्बत है, बाज मर्तबा उसूलों पर मोहब्बत को तरजीह देनी होती है और यह भी अदब है। जैसे शेख आ जाए तो यही नहीं कि जो आम लोगों के साथ मामला वही शेख के साथ मामला, ऐसा नहीं, बल्कि उसका हक मोहब्बत और हक अदब है कि खास उसके साथ कोई बर्ताव और मामला करे, अपनी हैसियत के माफिक भी और आने वाले मेहमान की हैसियत के माफिक भी। तो ये है मेजबान का अदब। अब मेहमान का अदब चल रहे थे, कुछ कल पढ़ के सुनाया था, उसमें कुछ एक अदब यह है, कहीं गए खाना नहीं खाना बताया नहीं, मेजबान ने चुपके चुपके इंतजाम शुरू कर दिया कि भाई मेहमान आया है, उसने इंतजाम शुरू किया, दस्तरखान लगा दिया, जी मैं खाना नहीं खाऊंगा, मैं तो खाना खा के आया हूं, तो हजरत फरमाते हैं अदब है, अदब यह है कि पहले से बता दो कि मैं खाना नहीं खाऊंगा। हमारे यहां मेहमान का एक अदब और भी है, मेहमान एक अदब और भी करता है, और वो अदब यानी अपनी तरफ से जोर में उसका कि बड़ा बादब हूं। मेजबान ने पूछा खाना खाएंगे, नहीं जी। बाजे तो यूं भी कह देते हैं भूख नहीं है, बाजे ये भी जुमला इस्तेमाल करते हैं तबीयत नहीं है। मेजबान सोचता है यार जो हमारे यहां का रिवाज है, कहता यार ऐसे नहीं माने, खाना खा ले, भूख नहीं है, थोड़ा सा खा ले। अच्छा अब तीन दफा हो गया ना, अब आप चले आपकी खुशी के लिए, भूख नहीं है लेकिन आपकी खुशी के लिए चार रोटी खा जाते हैं। हदीस शरीफ में आया है कि भूख और झूठ जमा नहीं हो सकते। खाना है तो कह दो हाँ जी खाना है। अब मेहमान ने ये कह दिया जी हां खाना है, अब मेजबान जो है सहूलत से वो पेश कर दे बस, उसमें फिर नखरे ना करे कि जी ये नहीं वाला, जी मुर्गी तो खिलाई लेकिन टांग नजर नहीं आ रही, ये मुर्गी बगैर टांग के। एक मौलवी साहब के पास एक साहब मेहमान हुए, मौलवी साहब ने कहा खाना खाओगे, हाँ जी भूख लगी है खाऊंगा। कद्दू शरीफ खाओगे, अरे मौलवी साहब हम इस काबिल कहां, कद्दू हम लोग खाएं कद्दू शरीफ हम इस काबिल कहां, गुनहगार लोग हैं, हमारे लिए तो एक बेगैरत सा मुर्गा पका ले। तो जो मौजूद हो फिर उसमें वो ना करे। हां मेजबान के लिए वही बात कि अपनी सहूलत से देख ले, बाज मरता घर में बीमारी होती है, कोई और उज़्र होता है, तो उसमें मेहमान ने हां बोल दिया, अगर मेजबान ने पूछा हां बोल दिया तो फिर जो हो बस उस पर इक्तफा करे, हरगिज उसमें नखरे ना करे, अगरचे वो दाल ही हो, अगरचे वो शेर भी अपनी बीवी को सुनाता रहता है कि पकाओगी जिस दिन तुम अरहर की दाल, पकाओगी जिस दिन तुम अरहर की दाल, समझ लो उसी दिन मेरा इंतकाल, अगर ये शेर भी सुनाता हो लेकिन जो हो उस पर राती रहे, ये भी अदब है। सुभान दादा, मेहमान ने इंतजाम किया अब वो सब। इसमें भी एक अदब सिखाया कि अब मेहमान मेजबान के जाए, अरे मियां नौकर उसका मान लो खादिम है नौकर, ये लाओ वो करो, इसको मना किया कि तहक्कुमाना हुकुम वाला लहजा मत रखो, बल्कि तमीज और अदब और सलीके से बात करें, ऐसा ना करें। उसी तरह से अदब ये लिखा कि कोई आदि है कि भाई कोई परहेज है, मिर्चे कम खाता है, परहेज है, तो उस परहेज की इतला कर दे कि जी मैं परहेजी खाना खाता हूं, मिर्चे कम खाता हूं, उसकी पहले से इतला कर दे, ताकि उसको फिर एंड टाइम पे खाना आया जी मैं तो नहीं खाता, ये भी बेअदबी है। या अल्लाह सुभान अल्लाह, किसी के घर मेहमान जाए तो उससे किसी चीज की फरमाइश ना करे। हजरत फरमाते हैं बाज दफा चीज तो होती है बेहकीकत मगर वक्त की बात होती है, घर वाला उसको पूरा नहीं कर सकता। जिसमें कल मैंने मिसाल पेश की थी, मसलन रात का वक्त है, अब ये चाय पीने का आदी है, मान लो खाना खा लिया, मेजबान ने चाय पिला दे मुझे। बाज़े मर्तबा ऐसा होता है कि बाज़े घरों का एक उसूल होता है कि दूध सुबह सुबह लाने का, सुबह का दूध खत्म, या दूध था खत्म हो गया, या मौका ऐसा है कि दूध मिल नहीं सकता। अब वो कहने को तो चाय बहुत मामूली सी चीज है, हजरत यही फरमा रहे ना, माने में कहने को तो है बड़ी छोटी सी बात बेहकीकत, लेकिन मेहमान मेजबान उस फरमाइश को पूरा नहीं करने पर कादिर नहीं है, नतीजा क्या होगा? शर्मिंदगी होगी। फरमा रहे ऐसा काम ना करो। सुभान अल्लाह, क्या अजीब बात है। देखिए अदब, जो शख्स किसी की दावत है, अब उसके साथ एक और भी चल पड़ा, फरमाते ऐसा मत करो, मेजबान के घर तक मत जाओ उसके साथ। क्यों? क्योंकि मेजबान पूछेगा, जब देखेगा ये भी है, कहेगा आइए जनाब आप भी आइए। अब उसमें या तो ये हां करता है या ना करता है, और फिर दूसरी बात वो दिल से भी बोलता है या नहीं बोलता, दो बातें हो सकती हैं कि शर्मा शर्मी में रस्म निभाने के लिए कह रहा है, और उसके पास हो सकता है सिर्फ एक की गुंजाइश हो इसकी ना हो। अब ये भी मुश्किल है ना, गुंजाइश है तो ठीक है, लेकिन शर्मा शर्मी में पूछ रहा है, गुंजाइश नहीं है। अच्छा, उसने तो उसकी तरफ से ये हुआ दावत देने वाला, और जिसको दावत दी वो भी दो सूरतें होंगी, या तो हां बोल देगा या ना बोलेगा। हां बोलेगा फिर वही बात हो गई, अगर उसे हां बोल दिया तो अब वो बेचारा परेशान। बस फरमाते ये काम ही ना करो। सुभान अल्लाह। हां, इससे वो मुस्तस्ना है, ऐसा दोस्त मुस्तस्ना है कि जैसे जिसकी मिसाल पेश करता हूं, रमजान शरीफ से पहले मेरा किसी जगह बयान था, तो मुझे साहब ने दावत दी खाने की, तो मैंने पूछा, अच्छा हमारे शेख ने अदब सिखाया ना, अमूमन जो उलमा हजरात होते हैं दीन का काम करने वाले, उनको जब खाने की दावत दी तो हजरत का उसूल, जब दावत देना कितने खाने का, कितने लोगों का इंतजाम है, आप कितने साथियों का इंतजाम करेंगे? जी जितने आप ले आए। मेजबान क्या बोलता है? जितने आप ले आए। अरे भाई, मुल्ला के पास तो फौज होती है और पीर के पास अलग फौज होती है। अरे भाई बताओ कितने आदमियों का इंतजाम करोगे? जी चार आदमी ले आना। हाँ ऐसे बोलो ना, चार आदमी ठीक है भाई, कोई हर्ज नहीं इसमें। दादा हजरत का उसूल के बयान में चलो, खाने की दावत नहीं है तुम्हारी। और जिन दो चार आदमी को फरमाया कि भाई आप खाना खाएंगे, बाकी कोई नहीं खाएगा, जी हजरत बिल्कुल हमारा मकसद बयान, आपकी सोहबत है, हम खाना नहीं खाएंगे। हजरत का माशाल्लाह ऐसा याद आया, रहीम यार खान सफर था, तो अदब उसमें हकीम उल उम्मत ने ये सिखाया, हमारे शेख का भी था मामूल के भाई जिसको चलना है शेख के साथ, वो अपनी रहाइश का इंतजाम खुद करेगा, अपने खाने का इंतजाम खुद करेगा, अपना किराया अपना सब कुछ। हजरत ने हमसे सब लोगों से फरमा दिया, जी हजरत बिल्कुल ठीक है। वहां गए तो मेजबान ने रहाइश का इंतजाम किया हुआ था, हजरत ने फरमाया भाई ठीक है, हजरत से अर्ज किया ये सूरत हाल, फरमाया ठीक है, इजाजत दे दी, हाँ ठीक है, उन्होंने इंतजाम किया तुम ठहर जाओ। अब आई खाने की बारी, एक वक्त खाने का तो समझ में आया, हजरत ने फरमाया खा लो, फिर उसके बाद जो है वो दूसरे वक्त में मेजबान को इतला कर दे भाई हम अपना खुद कर लेंगे। अब वो माशाल्लाह हकीम उल उम्मत के सिलसिले के अच्छे बहुत प्यारे आदमी, इंतकाल हो गया, अब चौधरी इनायतुल्ला उनका नाम है, तो उन्होंने हजरत के अब उनको कहा तो उनको बड़ी वो हुई कि भाई ये क्या बात हुई। वो हजरत के पास गए तो हजरत से एक खादिम ने अर्ज किया कि हजरत ऐसा ऐसा मामला है, तो ये तो मान नहीं रहे, तो हजरत ने उनसे फरमाया कि भाई जो साहब ये आए हैं शेख के पास साथ रहने की नियत से, अपना खाना खुद करेंगे। तो बड़े एक उन्होंने जुमला बोला, हजरत को जुमला बड़ा पसंद आया, तो उन्होंने हजरत से कुछ बेतकल्लुफी भी थी उनकी, तो कहने ओ छड्डो जी रोटी खाओ। तो हजरत को ये जुमला इतना पसंद आया, यानी उनकी बेतकल्लुफी थी तो इतना पसंद आया कि पूरे सफर में ये जुमला दोहराते थे, ओ छड्डो जी रोटी खाओ। ऐसी मोहब्बत से उन्होंने बोला, तो फिर हजरत ने इजाजत दी, फरमाया कि भाई कह रहे हैं तो फिर बहरहाल। और फिर वो फिर हैसियत भी देखना, वो माशाल्लाह साहिब सरवत आदमी, अपनी माशाल्लाह जमींदारी और अपने अच्छे साहिब सरवत मालदार, تو حضرت نے پھر اور مخلص آدمی, اصل بات تھی اخلاص اور محبت والے, تو وہ اس لیے پھر حضرت نے اجازت دے دی, تو پھر یہ کام. تو یہ بہرحال یہ بھی آداب میں سے ہے. اللہ اکبر. اگر کہیں جائے اور صاحب خانہ سے کچھ حاجت, کوئی کام ہے یا فرمائش کرنی ہے, مثلا کسی بزرگ سے کوئی تبرک لینا ہو, تو ایسے وقت اس کو ظاہر کرو اور یہ درخواست پیش کرو کہ اس کو اس فرمائش کو پورا کرنے کا وقت مل جائے. پتہ چلا عین رخصت کے وقت میں کوئی فرمائش کہہ دیجیے یہ بھی کرتے ہیں, اب کیسے کرے گا وہ پورا. عجیب بات, دیکھیں کتنا عجیب ادب ہے کہ عین جاتے وقت نہیں. اس لیے حکیم الامت کیا حضرت کیا بھی یہ اصول تھا کہ جب کوئی آدمی وقت لگانے آتا, اب جاتے وقت اب وہ آیا رہا, اب جاتے وقت ہدیہ پیش کرنے لگے, حضرت نہیں لیتے تھے. فرمایا اچھا کھانے کی روٹی دے کر, روٹی کے پیسے دے کر جا رہے ہو, نہیں لیتے تھے. کہا نہیں حضرت میری پہلے سے نیت تھی. اگر پہلے سے نیت تھی تو پہلے کیوں نہیں دیا. اب تو ہم یہ سمجھے نا کہ اینڈ ٹائم پہ جو دینے کا مطلب یہی ہے کہ جی وہ روٹی کے پیسے دے کر جا رہے ہیں, اس کو بھی بے ادبی فرمایا, یہ بھی بے ادبی ہے. لہذا فرمایا کہ ایسے وقت کہو وہ بات اس سے کہ وہ اس کام کو کر بھی سکے موقع کو دیکھ کر, یہ بھی ادب سکھایا. ادب. اگر کوئی کریم دعوت کرے, مہمان نواز ہے اور سب قسم کے کھانے ہوں, تو میزبان کا مہمان پر حق ہے کہ سب کھائے. کیا مطلب؟ یعنی ہر ایک میں سے تھوڑا تھوڑا کھا لے. ہاں اگر بیمار ہو, اگر بیمار ہے معذور ہے, تو جو چیز اس کے لیے مضر ہو اس کو نہ کھائے, اس کو پھر نہ کھائے اگر کوئی چیز مضر ہے. ادب. دسترخوان پر باریک باتیں نہیں کرنی چاہیے کہ مولانا صاحب ایک مسئلہ پوچھنا ہے, زکات کا مسئلہ پوچھنا ہے, کہ اب وہ کھانا کھائے گا یا اس کی کیلکولیشن بتائے گا. ایسے مسائل, ہلکی پھلکی باتیں, ہلکی پھلکی باتیں کہ مثلا خوش طبعی کی ہلکی پھلکی بات, نہ قصے بھی سنائے. وہ جیسے دو مسافر جا رہے تھے تو کھانا تھا مشترکہ, تو ایک مسافر نے اب کھانے پہ ساتھ بیٹھے نے پوچھا یار وہ تمہارے دادا کا انتقال کیسے ہوا تھا. اس نے کہا بھائی وہ دادا جی گئے تھے دکان پہ, کیا کہیں بس, ہائے اس کو دکھ آیا کہ دادا جی دکان پر گئے تھے, وہاں پر ان کو جو ہے وہ انہوں نے نہاری بھی کھائی, پھر چھولے بھی کھائے, بد ہضمی ہو گئی, لمبی لمبی ڈکارے لینے لگے. انہوں نے سوچا چلو پیپسی پی لوں, سیون اپ پی لوں گا تو کچھ سیون اپ ہوگا, ایک ون ڈاؤن ہو جائے گا, سیون اپ کے ساتھ ون ڈاؤن ہو جائے گا تو کام ہلکا ہو جائے گا. پوری کہانی سنائی. ادھر وہ کھانے میں مصروف. اب اس نے دیکھا یار یہ تو معاملہ نپٹ گیا, سارا تو اتنے وقت میں اس نے کھانا شروع کر دیا, میرا تو حصہ ہی کم ہو گیا. اب اس نے کہانی ختم, اس کو بڑا افسوس ہوا. پھر اس نے پوچھا یار تمہارے دادا کیسے نے؟ کہا کیسے انتقال ہوا, رات کو سوئے صبح اٹھے تو مرے ہوئے تھے بس انتقال. تو کھانے کے وقت ایسی بات بھی نہیں کرنی چاہیے, ہلکی پھلکی بات کریں جو ذہن پر بوجھ نہ ہو, کیونکہ جس سے ذہن پر بوجھ ہوگا اس سے معدے پر بوجھ ہوگا. اسی طرح کوئی غم کی بات بھی نہ کرے کہ ہائے بس کیا بتاؤں میرے ابا جان کیسے تھے, کچھ بھی ہو غم کی بات بھی نہیں کرنی چاہیے. ارے صاحب وہ جو ہے نا ایکسیڈنٹ نکلا, خود دیکھا میں نے, بھیجا باہر آ گیا. اب آپ بتائیے اس قسم کی باتیں کھانے کے دوران منع کی ہے, ایسی باتیں نہیں کرنا ہے. ہلکی پھلکی کوئی غم کی بات نہ سنائے, اچھی بات خوشی کی بات یہ سب بتائے. لہٰذا خوشی کی بات بتانی تو یہ بتا دیں کھانا کھا لیں میٹھا بھی ہے بعد میں. ادب. عجیب. مہمان کا دسترخوان سے کسی کو کھانا دینا جائز نہیں. فقہا نے لکھا ہے کہ اگر سائل آ کر سوال کرے, सवाल करने वाला आकर सवाल करे तो मेहमान को दस्तरखान से देना जायज नहीं है। ऐसे ही अगर कोई किसी बर्तन में खाना भेजे, अच्छा इसकी जो मसला है पहला वाली बात का, क्योंकि वो खाने का मालिक नहीं है, खाने का मालिक मेजबान है और मेजबान ने इसको खाना खाने के लिए दिया है, तकसीम करने के लिए नहीं दिया, इसलिए उसके जायज नहीं है कि ना किसी को खाना दे सकता है ना किसी को खाने की दावत दे सकता है। आइए जनाब, आइए 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 जी आइए, ये जायज नहीं। ऐसे ही अगर कोई किसी बर्तन में खाना भेजे तो उसमें खाना जायज नहीं है, यानी किसी ने भेजा कोई खाना उसमें खाना जायज नहीं है, बल्कि अपने बर्तन में करके फिर खाए। हां अगर मजा या उसकी वजा, मजा या वजा उसकी हैसियत बदल जाए, जैसे कस्टर्ड है, कस्टर्ड है अब उसका वो बदल जाता है ना, तो उसको उसमें बर्तन में खा सकता है, एक मिसाल के तौर पे पेश करते। अब अगर किसी ने मान लो कि चावल भेजे तो चावल मुंतकिल करना आसान है, चावल मुंतकिल, कोई बोटी वगैरह है वो मुंतकिल करना आसान है, लेकिन बास चीजें ऐसी होती कि अगर बर्तन बदल देना फिर उसकी वो हैसियत खत्म हो जाती है। उसके लिए मसला ये बताया है कि उसमें खाना भी दुरुस्त नहीं है, बदल दे। हां उसी तरीके से खाने की दो चार मंजिलें से लगी हुई है, दो चार दस्तरखान लगे हुए, तो अपने दस्तरखान से दूसरे दस्तरखान पर भी खाना नहीं दे सकता मेहमान। हां अपने ही दस्तरखान पर अगर कमी पड़ जाए तो फिर बेशक वो खाना आगे बढ़ा सकता है। सुभान अल्लाह, क्या अजीब अजीब बात है, राहत ही राहत है गोया के, किसी पर बिला जरूरत अपना बार मत डालो। अगर कहीं किसी और काम से गए हो और किसी से मिलने जाओ तो उससे फौरन जाहिर कर दो कि मैं फुलां के यहां किसी जरूरत से आया हूं, फुलां के आया हूं, तुमसे मिलने आ गया, ताकि वो तुम्हें अपना मेहमान समझकर अपना काम का हर्ज ना करे कि जी मेरा मेहमान है चलो उसकी जरूरत खातिरदारी करता है, नहीं पता फलां का है जी मैं आपसे मुलाकात थोड़ी देर के लिए आया हूं, तो ताकि उससे कोई तकलीफ और परेशानी ना हो। अल्लाह अल्लाह, इसी तरह अदब है कि मेहमान अगर खुद खाने, बाजे लोग क्या करते हैं, बाजे मेहमान अपने तौर पर खाने का इंतजाम करते हैं, कोई हर्ज नहीं, लेकिन मेजबान को नहीं बताते, ये भी बदतहजीबी है, क्योंकि मेजबान बेचारा सारा खाने पीने का सामान करता है, सामान तैयार किया, अब उसके बाद एंड टाइम है जी हमने तो खाना खा लिया या हमने कर लिया, ऐसा ना करना चाहिए। दादा अगर अपना खाना साथ लेकर ही जाए, अपना खाना साथ लेकर जाए तो इतला कर दीजिए मेरे साथ खाना है मैं खाना खा लूंगा, ताकि मेजबान पर को तकलीफ ना हो। फरमाया कि किसी मुरीद से अगर जुम्मे के दिन, किसी मुरीद से अगर जुम्मे के दिन आना हुआ करे तो खाना साथ लाकर आया करो, और अगर किसी दिन और दिन आओ जुम्मे के अलावा, तो ये जुम्मे के दिन की अपनी मशगूली होती है ना, और अगर जुम्मे के अलावा किसी और दिन आओ तो इंशाल्लाह हम खाना, मुमकिन हुआ हम खाना खिला दिया करेंगे, क्योंकि फरमाते हैं कि हमने लोगों से कह रखा है कि जो जुम्मे दिन आएगा वो हमारा मेहमान नहीं होगा, क्योंकि वो नमाज जुम्मे के लिए आया है। फिर नए जुम्मे के दिन करीब के इलाकों से बहुत सारे लोग कसरत से आते हैं, फिर दीन का काम छोड़कर अच्छी भली के मजालिस और मशवरा के काम होता था वो सब छोड़कर सारा इंतजाम खाने में लग जाता, तो इसलिए हजरत ने ये इंतजाम रखा कि जुम्मे के दिन खाना नहीं। सुभान अल्लाह, हाँ फरमाते और किसी दिन आए तो उसमें कोई हर्ज नहीं है इंशाल्लाह। बाकी फिर अल्लाह अल्लाह, یہ مضمون، یہ ایک جو کتاب ہے میرے پیر و مرشد میرے شیخ عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اقدس صاحب رحمۃ اللہ علیہ کی، اس کتاب کا نام ہے مواہب ربانیہ، اور اس مواہب ربانیہ میں حضرت کے 6 ملفوظات کی کتابیں جمع ہیں، اور جس میں سے پڑھ کے سنایا جا رہا ہے اس کا نام ہے فیوز ربانی، اور یہ 1417 ہجری رمضان 1417 ہجری اور جنوری 1997 میں حضرت کا عمرے کا سفر ہوا تھا. حضرت والا نے ایک بات فرمائی، فرمایا کہ اگر شیخ بھی عمرے کو جائے تو یہ مت کہو کہ میرے شیخ عمرے کو تشریف لے گئے، کعبہ شریف تشریف لے گئے، یہ مت بولو. میں وہ تو بڑوں کی جگہ ہے، بڑوں کی جگہ تھوڑی کہیں گے کہ تشریف لے گئے. کعبہ شریف روضہ مبارک، روضہ مبارک تشریف لے گئے، بلکہ کیا کہے، حاضری کو گئے، وہاں گئے ہیں عمرے کے لیے، گئے ہوئے یا عمرے کے حاضری کے لیے، اپنے بڑوں کے لیے. کیوں؟ کیونکہ وہ ان سے بڑوں کا دربار ہے، سب سے بڑے کا دربار ہے. کیا عجیب دیکھی، سبحان اللہ. تو وہ سفر تھا، اللہ تعالیٰ کا شکر ہے کہ سفر میں حضرت کے ساتھ میں بھی حاضر تھا. اسی کے ملفوظات ہیں، ہلکے حسن سے زیادہ احتیاط چاہیے. ارشاد فرمایا کہ اطباء کہتے ہیں کہ تیز بخار اتنا مضر یعنی نقصان دہ نہیں ہے جتنا ہلکا بخار، کیونکہ آدمی اس کی فکر نہیں کرتا کہ جی تھکاوٹ سے ہے یا موسم بدل رہا ہے، اس طرح کی بات. فرمایا آہستہ آہستہ وہ ہڈی میں اتر جاتا ہے. اسی طرح فرمایا ایسے ہی بہت شدید حسن اتنا مضر نہیں جتنا کم حسین مضر ہوتا ہے. عجیب بات ہے، یعنی جو بہت حسین ہوگا وہ اتنا مضر نہیں ہے جتنا کم حسین ہوگا، کہ جی کیونکہ اس کی طرف سے بے فکری ہوتی ہے. ارے اس میں حسن کیا ہے، اس کی طرف سے بے فکری ہوتی ہے. اور اس کا نمک آہستہ آہستہ دل میں داخل ہوتا رہتا ہے، آخرکار اس کے عشق میں مبتلا ہو جاتا ہے. اور یہ تو ایسی چیز ہے، جو اچھے اچھے دیندار ہیں اپنے گھر میں کام کرنے والیوں سے پردہ نہیں کرتے، اچھے اچھے دیندار یعنی ماسی سے. نتیجہ یہ ہوا کہ لوگ اپنے گھر میں اپنے کام کرنے والے یعنی ماسیوں سے بھی مبتلا ہو گئے. وہی بات کیا ہوئی، حسن، کہ جی یہ کیا ہے یہ تو. اس لیے یاد رکھے اس سے بھی احتیاط، اور ماسی سے بھی پردہ ایسے ہی ضروری ہے. جیسے عام نامحرموں سے، اسی طرح سے کام کرنے والی یعنی ماسی جو ہے اس سے بھی پردہ ضروری ہے. پھر فرمایا، درد سے فرمایا، یہ باتیں جو یہ فقیر پیش کر رہا ہے آپ دنیا میں کم سنیں گے، کیونکہ اس میں طبی معلومات کو بھی دخل ہے، معرفت کی بات ہے. صحبت اہل اللہ کے عبادت سے افضل ہونے کی وجہ، ارشاد فرمایا کہ حضرت حکیم الامت تھانوی رحمت اللہ علیہ نے مفتی شفیع صاحب سے فرمایا، مفتی شفیع صاحب رحمت اللہ علیہ نے ایک سوال پوچھا تھا، اس سے پہلے بات ہے وہ چل رہی تھی، تو سوال پوچھا تھا کہ حضرت شاعر، ایک اللہ والے شاعر نے فرمایا ہے کہ یک زمانہ صحبت با اولیاء بہتر از صد سال طاعت بے ریا، کہ ایک تھوڑی دیر کسی اللہ والے کے پاس بیٹھنا 100 سال کی اخلاص کی عبادت سے افضل ہے. تو مفتی شفیع صاحب رحمت اللہ علیہ نے حکیم الامت تھانوی رحمت اللہ علیہ سے پوچھا کہ حضرت اس میں تو شاعر نے بڑا مبالغہ کر دیا کہ اخلاص والی عبادت سے تھوڑی دیر اللہ والوں کے پاس بیٹھنا یہ اخلاص کی 100 سال کی عبادت سے افضل ہے. تو حکیم الامت تھانوی رحمت اللہ علیہ انہوں نے جواب دیا کہ اہل اللہ کی صحبت 100 سال کی اخلاص والی عبادت سے بہتر ہے، یہ اس شاعر نے کم کہا ہے. اللہ والوں کی صحبت 1,00,000 سال کی عبادت سے بہتر ہے. اس کی وجہ کیا ہے؟ سبحان اللہ. फरमाया कि वजह यह है कि अल्लाह वालों की सोहबत से अल्लाह मिलता है और कसरत इबादत से सवाब मिलता है। और अहलुल्लाह की सोहबत के इबादत से अफजल होने की दलील बुखारी शरीफ की हदीस शरीफ भी है कि मन अहब अब्दन ला युहिब्बुहु इल्ला लिल्लाह, जो अल्लाह के लिए मोहब्बत करे, जो किसी से सिर्फ अल्लाह के लिए मोहब्बत करे तो उसको अल्लाह ताला हलावत ईमानी अता फरमाएंगे और हलावत ईमानी जिसको नसीब होगी उसका खात्मा ईमान पर होने की बशारत है और इबादत पर यह बशारत नहीं है। देखिए इस मोहब्बत लिल्लाही पर, अल्लाह वाली मोहब्बत पर किसी सवाब का वादा नहीं फरमाया गया बल्कि हलावत ईमानी अता फरमाई कि हम उसे मिल जाएंगे। सुभान अल्लाह। दीन की हलावत हासिल करने का तरीका यानी दीन की मिठास। इरशाद फरमाया कि एक जुमले में पूरा दीन पेश करता हूं कि जिंदगी में एक लम्हे के लिए अल्लाह ताला की नाखुशी की राह से कभी दिल में खुशी दरामद न कीजिए। इरशाद फरमाया कि एक जुमले में पूरा दीन पेश करता हूं कि जिंदगी में एक लम्हे के लिए भी अल्लाह ताला की नाखुशी की राह से कभी दिल में खुशी दरामद न कीजिए। अपने मालिक और पालने वाले को नाखुश करके गुलामों को अपने दिल में खुशी लाना शराफत बंदगी के खिलाफ है। हमें किसने पैदा किया, आंखों में रोशनी किसने दी, रिस्क कौन दे रहा है, खाओ अल्लाह की और गाओ नफ्सो शैतान की, ये कहाँ की शराफत है। इसलिए दिल में ठान लीजिए और कोशिश कीजिए कि अल्लाह ताला को नाराज नहीं करेंगे। इंशाअल्लाह ताला ऐसा मजा मिलेगा कि आपके मजे के आलम को सारा आलम नहीं समझ सकता क्योंकि अल्लाह ताला की जात पाक बेमिसल है। वलम यकुल्लहु कुफुअन अहद है। इस पर फरमाया कि काना की खबर कुफुअन को मुकद्दम कर दिया और अहद उनके इस्म को मुअख्खर कर दिया और नकिरा तहत नफी भी है। मतलब क्या हुआ कि अल्लाह ताला का कोई भी मिसल और हमसर नहीं है। तो जब अल्लाह ताला की जात बेमिसल है तो उनके नाम की लज्जत बेमिसल ना होगी। उनका मजमुआ लज्जात कायनात का कैप्सूल है। उनका नाम मजमुआ लज्जात कायनात का कैप्सूल है। ये मल्फूज है 11 रमजानुल मुबारक 1417 हिजरी और 11 बजे सुबह की मजलिस जो मदीना शरीफ का मजमून है। सोहबत शेख से क्या मिलता है। इरशाद फरमाया कि बांग्लादेश में एक मुहद्दिस ने मुझसे सवाल किया कि माँ बाप को रहमत की नजर से देखने से एक हज मकबूल का सवाब मिलता है तो अपने शेख को देखने से क्या मिलता है। तो फरमाते हैं मेरे कल्ब को फौरन अल्लाह ताला ने जवाब अता फरमाया कि माँ बाप को देखने से काबा मिलता है और मुर्शिद को देखने से काबे वाला मिलता है, रब्बुल काबा मिलता है। क्योंकि हदीस शरीफ में है इजा रू जुकिर अल्लाह कि अल्लाह वालों की पहचान यही है कि उनको देखने से अल्लाह याद आता है, उनकी सोहबत से इस्लाह होती है। इस्लाह के लिए इंसान चाहिए इसीलिए पैगंबर भेजे जाते हैं। अगर काबे शरीफ में इस्लाह की शान होती तो 360 बुत काबे के अंदर रखे हुए न होते। नबी और पैगंबर इस्लाह करता है फिर काबा शरीफ की तजल्लियात नजर आती है, वरना कुफ्र के मोतिया से जिसके दिल की आंखें अंधी है वो काबा के अनवारात क्या देखेगा। और यही चीज अल्लाह वालों की सोहबत से मिलती है। चलिए आखिरी मजमून सुन ले। रूहानी ब्यूटी पार्लर। इरशाद फरमाया कि मैंने खानका का नाम रूहानी ब्यूटी पार्लर रखा हुआ है। सुभान अल्लाह। खानका का नाम रूहानी ब्यूटी पार्लर रखा है। दुनियावी ब्यूटी पार्लर में दुल्हन को सजाकर शौहर के काबिल बनाया जाता है और खानकाओं के ब्यूटी पार्लर में बंदे को अल्लाह के काबिल बनाया जाता है कि अल्लाह देखकर खुश हो जाए। सुभान अल्लाह। कैसी अजीब बात। उसको भी सजाते संवारते। फर्क यह है कि इस ब्यूटी पार्लर में सिर्फ जाहिर सजाते चंद घंटों के लिए और फिर अगर वो औरत गुस्से की तेज है, उसके अखलाक गंदे हैं, कड़वे मिजाज की है, तो ये ब्यूटी पार्लर उसके मिजाज को नहीं बदल सकता, वो जाहिर को सजाता संवारता है। इस पर हजरत वाला ने हंस के एक दफा फरमाया कि एक औरत है, अब एक शोहर आया तो कमरे में आया तो देखा बीवी सजी सवरी बैठी हुई है। अब उसने देखकर कहा माशाल्लाह, तो अब उसको करीब बैठा तो उसको जरा टक्कर लग गई औरत को, तो आगे से वो क्या कहती, हजरत ने हंसकर फरमाया, हजरत चूंकि अंग्रेजी मुल्कों में जाते फरमाया, उसने कहा यू आर वेरी वेरी ब्लडी फूल, गाली दी उसने। तो वो शोहर कहेगा वाह शक्ल देखो कितनी अच्छी और अखलाक देखो कैसे। तो फरमाया कि ये ब्यूटी पार्लर जाहिर समाज देगा लेकिन जो बातें नहीं संवार सकता। अब वो लड़े, शोहर से लड़े, माँ बाप की इज्जत ना करे, किसी के साथ वो ये नहीं बना सकता। और खानकाहों के अंदर जाहिर के साथ बातिन को संवारने की भी फिक्र की जाती है, जाहिर को संवारने के साथ बातिन को, जाहिर है कि सर पर अंग्रेजी बाल खिलाफ सुन्नत ना हो, टोपी एक मुट्ठी दाढ़ी मूछे सुन्नत के मुताबिक साफ, कुर्ता शलवार शलवार टखनों से ऊपर है, जाहिर सलाम ये चीजें, फिर मुआशरत की बात, जैसे ही मुआशरत की बात, ये सब बातिन की चीजें हैं कि नहीं है। और उसी तरह से दिल में तकब्बुर ना हो, हसद ना हो, दुनिया की महब्बत ना हो, अल्लाह ताला की महब्बत हो, खौफ हो, मुसलमान से मोहब्बत, इज्जत, माँ बाप बीवी बच्चे रिश्तेदार उलमा का अदब, ये सब चीजें हर एक को उसके मर्तबे पर रखना, इसको सिखाने की फिक्र की जाती है। अल्लाह अल्लाह। तो फरमाया कि मैंने खानका का नाम रूहानी ब्यूटी पार्लर रखा है, दुनियावी ब्यूटी पार्लर में दुल्हन को सजाकर शौहर के काबिल बनाया जाता है, और खानकाओं के ब्यूटी पार्लर में बंदे को अल्लाह के काबिल बनाया जाता है कि अल्लाह देखकर खुश हो जाए। जो दुनियावी ब्यूटी पार्लर वाले हैं वो खाली ऊपरी चमक दमक बना देते हैं, और उसके अंदर चाहे गुस्सा हो, कीना हो, जबान से लड़ने वाली हो, उसकी वो इस्लाह नहीं करते। लेकिन रूहानी ब्यूटी पार्लर में बंदों के जाहिर और बातिन को आमाले सुन्नत और शरीयत से मुजय्यन किया जाता है कि जाहिर को सुन्नत के मुताबिक बनाओ और बातिन को अखलाक रजीला से पाक करो। अल्लाह ताला अपने करम से ये दर्द हमारे दिलों को अता फरमा दे। और अल्लाह ताला, मेरे शेख एक दुआ फरमाते थे शब कद्र से मुताल्लिक कि या अल्लाह आप खालिक लैलतुल कद्र हैं, आप खालिक लैलतुल कद्र हैं, और ए अल्लाह आप ऐसे खालिक हैं कि कितनी नेमतें आपने हमको बगैर इस्तेहकाक के अता फरमाई, हम इस काबिल नहीं थे। जैसे अल्लाह ताला ने इंसान बनाया, हम इसके काबिल नहीं थे कि इंसान बनाए जाते हैं। ईमान मुसलमान के घर में पैदा किया, सही उल जिस्म बनाया, हमारा जिस्म सही है, अल्लाह का शुक्र है कोई माजूरी कोई बीमारी नहीं है, और फिर ईमान की दौलत अता फरमाई, इतनी बड़ी बड़ी नेमतें अपने कर्म से बगैर मांगे अता फरमाई, तो खालिक ने अता फरमाई ना। तो अल्लाह जिस तरह आप आलम के खालिक, इतनी नेमतें आपने अपने कर्म से अता फरमाई, एक कर्म और फरमा दीजिए कि आप खालिक लैलतुल कद्र हैं, अपने कर्म से लैलतुल कद्र भी हमको नसीब फरमा दीजिए। क्या अजीब दुआ है, देखिए दुआ का मजमून भी कितना अजीब है। दुआ कीजिए अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान रहीम سبحان الله وبحمده سبحان الله العظيم اللهم صل على سيدنا ومولانا ربنا لا تزغ قلوبنا يا الله يا الله يا كريم الله تعالى صلی اللہ علیہ نبی الکریم رحمتک یا ارحم واخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تا قراتوں میں ہمارے بزرگوں نے ایک بات یہ سمجھائی کہ قوتیں کمزور ہو گئی ہیں, یعنی اب تراوی پڑھائی اور کچھ بیان کیا تو اتنی ہمت نہیں تھی دعا زور سے مانگ سکتا. خیر اللہ کا شکر ہے کہ حل موجود ہے, بلکہ چپ کے دعا زور سے بھی جائز اور چپ کے جو دعا ہے وہ افضل ہے. تو قوتیں کمزور ہیں, رات بھر جاگے گا تو اس دن میں چکر آئیں گے. جیسے بعض لوگ ہیں وہ تاجر ہیں, وہ دکان بھی کھول لی ہیں, ملازمت پیشہ ہے, بلکہ ملازم کے لیے تو ضروری ہے, ملازم کے لیے ضروری ہے کہ وہ رات کو ضرور سوئے تاکہ اپنے مالک کی ڈیوٹی کا حق ادا کر سکے. یہ نہیں کہ رات کو عرش پہ چلا گیا, رات کو تو عرش پہ گیا, جب صبح دفتر میں پہنچا تو فرش پہ سو رہا. مالک نے کہا کہ بھائی یہ کیا کر رہے ہو, کام کرو. جی رات بھر عرش پہ تھا میں. تو اس عرش پہ جانے سے اس کو رب العرش نہیں ملے گا, وہ حق ادا کرے. لہذا اس کا طریقہ, اور پھر فجر کی نماز میں چست, چاقو چوبند, فریش اور تازہ اور بشاشت, حشاش اینڈ بشاش ہونا ضروری ہے. لہذا اس کے لیے اصول یہ سکھایا کہ جیسے اب ہے, اب کچھ تھکاوٹ ہو گئی نا, تراوی پڑی, بیان ہوتا ہے انسان, اس کا یہ ایک طریقہ ہے کہ اب آرام کر لے, آرام کر لے, آرام کر کے, یعنی ایک تجویز ہے نا. یہ بھی ہو سکتا ہے کسی کی ہمت ہے, کچھ نفل کچھ تلاوت کی, تھوڑی دیر وہ کر لے, لیکن پھر آرام کر لے, آرام کر لے. روزانہ مان لو 3:30 بجے اٹھتا ہے, آج 3 بجے اٹھ جا, آدھا گھنٹہ پہلے اٹھ جائے, پھر اس کے بعد کچھ عبادت, دعاؤں کا اہتمام, ذکر, جو بھی معمولات جو کرنے ہیں وہ کر لے تاکہ شامل ہو جائے. اور بجائے اس کے اس رات کو یہ سمجھنا ہے کہ جاگنا ضروری ہے, یہ عقیدہ جو لوگوں کے ذہن میں اور یہ بات ہے یہ بالکل فضول ہے. اس رات کو جاگنا ضروری ہرگز نہیں ہے, اس رات میں جاگنا ضروری ہرگز نہیں ہے. عبادت کی رات ہے, اب ایک آدمی کی عبادت کی ہمت نہیں ہے کیا اس کے لیے, اب جاگتے کیا ہے. اچھا پھر جاگتے بھی کیسے ہیں, اب جاگنا ضروری سمجھا, نہ نماز پڑھی جا رہی ہے, نہ تلاوت کی جا رہی ہے, نہ ذکر کیا جا رہا ہے, نہ دعا مانگی جا رہی ہے, کیونکہ نیند کا غلبہ, اب جاگنا بھی ضروری ہے. اب کیا کریں, چلو آؤ یار کچھ گپ اینڈ شپ لگائیں, اب گپے لگا رہے ہیں, فضول گوئی, غیبتیں, تبصرے. اس سے بہتر کیا, ہمارے بزرگوں نے جو طریقہ سکھایا, سو جاؤ, آرام کرو تھوڑی سی, یا رات کو سونے سے پہلے اپنی کچھ طبیعت ہو تو دیکھ لے, کچھ عبادت کر لی, سو گیا, تھوڑا سا جلدی اٹھ گیا, پھر کچھ کر لیا, پھر اللہ سے کہتے اللہ ہم تو کمزور ہیں, یہی کر سکتے ہیں آپ کے لیے. تو وہ طاقتور جو یہ کہے میں نے رات بھر عبادت کی, ارے صاحب میں تو, اور ناز ہے اپنی عبادت پر, اس سے یہ کمزور اچھا ہے, اللہ میں نے کیا ہی کیا ہے. اللہ تعالیٰ کو یہ عاجزی اور کمزوری پسند ہے. لیکن اس کا مطلب یہ نہیں کہ جس کی استطاعت ہو اور وہ چوری دکھائے کہ اللہ ہم تو بہت کمزور ہیں. یعنی اپنی سی کرے اور اس کرنے کو یہی کہے کہ اللہ یہ کچھ نہیں ہے, اور حقیقت میں کچھ نہیں ہے, کہ پتہ چلا استطاعت ہے بھی اور کرتے نہیں ہیں, یہ بری چیز ہے. اس لیے یہ طریقہ سکھایا, اس طریقے سے طاقت کیا, پھر تو گر ہر شب قدر است گر قدر بدانی, اگر تو قدر جان لے تو ہر رات تیرے لیے شب قدر ہے, کہ اللہ تعالیٰ ہر رات کے اندر اللہ تعالیٰ آسمان دنیا پر اپنی تجلیات کے ساتھ جلوہ افروز ہوتے ہیں, ہر رات کا یہ تو سوال ہے. تو ہر رات قدر کرے تو ہر رات شب قدر ہے, بزرگ فرماتے ہیں. اور اگر قدردانی نہ ہو, قدردانی نہ ہو تو شب قدر کو بھی کیا کرے گا, وہ شب قدر کی قدر بھی نہ کرے گا, اور قدر کر لے تو بہت بڑی بات ہے. بہرحال ایک یہ طریقہ ہمارے اکابرین نے سکھایا تاکہ بشاشت بھی رہے, کام بھی ہو جائے, اور اپنا تاکہ فجر کی نماز میں بھی حشاش بشاش رہنا ضروری ہے, اس لیے کہ صبح فجر میں مجلس ہوگی, اور فجر کی مجلس میں جو سوتا ہوا نظر آیا تو آپ کو پتا ہے جو یہاں سوتا ہے اس کو نسوار کھلاتا ہوں میں, کیونکہ علاقہ ہے نا تو اس کا کچھ یہاں کی سوغات دی جائے گی. دادا رات ایسی عبادت کرے, ایسا معمول کرے کہ فجر کی نماز میں چاقو چوبند ہو اور مجلس میں بھی ہوشیار رہے. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میرے شیخ ایک بات سننا چاہتے چودھری صاحب بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم حكيم الأمة ثانوي رحمة الله عليه كتاب آداب المعاشرة اس میں سے یہ مضامین چل رہے تھے. مہمان کے آداب, مہمان کے آداب, ادب. مہمان کو جائز نہیں کہ کسی کو اپنا طفیلی بنائے, मेहमान को जायज नहीं कि किसी को अपना तुफैली बनाए। तुफैली जो है ये एक इस्तिलाह है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, ये मुफ्त खोर को कहते हैं। तुफैली मुफ्त खोर को कहते हैं। मुझे अपने बचपन का एक वाकया खूब याद है कि हमारे जहां हम रहते थे तो वहां एक सांप थे। तो उन सांप का अजीब एक मामूल था कि रात को एक 3-पीस सूट था उनके पास, तो वो 3-पीस सूट रोजाना रात को पहनते इशा के बाद और कश्मीर रोड जाते थे, क्योंकि वहां उस जमाने में लॉन आम नहीं थे, लेकिन कश्मीर रोड बहुत पुराना है। चलो यार, सिर्फ आवाज में मजा नहीं आ रहा, देखने से भी मजा आता है। अल्लाह अल्लाह, तो एक ही 3-पीस सूट था उनके पास और रात को रोजाना वो 3-पीस सूट पहनते थे और कश्मीर रोड जाते थे खाना खाने के। तो ये और तुफैली कहते हैं कि कोई मेहमान जा रहा है उसके साथ साथ जो हो जाए मुफ्त का बिला इजाजत उसको तुफैली बोलते हैं, या मुफ्त खोर जो कि जिसकी दावत ना हो बस पहुंच जाए ये भी मुफ्त तुफैली कहलाता है। अल्लामा इब्न जौज़ी रहमतुल्लाह ने वाकया लिखा है, तुफैलियों के वाकये लिखे हैं, उसमें एक वाकया लिखा कि एक तुफैली जो है एक जगह कहीं दावत हो रही थी तो तुफैली पहुंच गया, जो मेजबान था वो पहचानता था, तो उसने जैसे ही देखा उसने कहा अरे अरे आइए हजरत, आप तशरीफ लाए, वेलकम, माशाल्लाह, आइए आइए हजरत, आपके लिए तो खास अच्छा। उसने कहा भाई आज तो VIP इंतजाम। उसने सीढ़ी लगाई बाला खाने के लिए, छत के लिए सीढ़ी लगाई, कहकर खुसूसी इंतजाम ऊपर है, सीढ़ी लगाई, वो सीढ़ी से ऊपर चढ़ गया, सीढ़ी हटा ली, छत पे कुछ नहीं था। अब उसके बाद वो तमाशा देख रहे हैं, खैर देख रहे हैं, खाना खा रहे हैं लोग, वो खाना खाते रहे, खाना खाया तो उसके बाद मेजबान ने फिर सीढ़ी लगाई, उसने कहा आइए तशरीफ लाइए, आपकी आपका बहुत बहुत शुक्रिया, बहुत मेहरबानी कि आपने हमारे जो है वो गरीब खाने को रौनक बख्शी, आप तशरीफ ले जा सकते। और याद रखिएगा ये बिल्कुल जायज नहीं है। तो फैली या तो मुफ्तखोर की शक्ल में हो कि देखा कूद पड़े दावत नहीं है और चले गए, या किसी के साथ नथी हो गए बिला इजाजत किसी का खाना खाना, इसको डाका डालना फरमाया कि ये डाका है, डाका बगैर इजाजत के खाना खाना, तो ये तो फैली है। ऐसे एक तुफैली था वो भी ऐसी दावतों का शौकीन, तो उसने देखा कि शामियाना लगा है, बस जाकर बैठ गया। अब जाहिर बात है अपने आप को साबित करना है कि मैं भी मदरूम हूं, इनवाइटेड हूं। पूछा एक साहब बैठे थे, कहा आप लड़के वालों की तरफ से आए? उसने गुस्से से देखा, नौकरी ये लगता है आप लड़की वालों की तरफ से आए। उसने कहा बकवास मत करो, यहां मेरे बाप का 40वां हो रहा और तू कह रहे लड़के वाले या लड़की वालों की तरफ से आए। तो फैली और ये मुफ्तखोरी ये बिल्कुल जायज नहीं है, और इसको डाका डालना फरमाया, ये भी डाका है। तो मेहमान को जायज नहीं कि किसी, और मेहमान के लिए भी जायज नहीं कि किसी को अपना तुफैली बनाए। एक मौलवी साहब मुदव्वरिस यहाँ मेहमान थे, हजरत फरमाते हैं खाना आया, उन्होंने एक और शख्स को खाने के लिए बिठा लिया बिला इजाजत, बिला इजाजत बिठा लिया। हमारे एक दोस्त है, तो आज ही उन्होंने मुझसे, मगरिब से पहले की बात है, मुझसे पूछा कि एक साथी है, क्या मैं उसको खाना खिला लूं? मुझे इजाजत दी कि मैं उसको दस्तरखान पर बिठाने की इजाजत रखूं। ठीक है माशाल्लाह, तो ये अदब है। तो उन्होंने बगैर इजाजत बिठा लिया, परवाह नहीं की, हालांकि शरीयत के खिलाफ है। फरमाते कि उर्फ का इतना गलबा हो गया, यानी बस जो सब कर रहे हैं बस वही करो, देखा देखी, शरीयत की तरफ ध्यान ही नहीं, बस जो कहे वो करो बस। तो किसी ने कहा कि मौली साहब ये तो जायज नहीं है, क्योंकि खाने आपकी मिल्क नहीं है, यानी खाने के मालिक नहीं है। दादा इसलिए मसला याद रखे कि जो मेहमान होता है ना, अगर चे उसको खाना दिया जाए वो उसका मालिक नहीं होता, उसको ये इजाजत है कि खाना खा सकता है, यहां तक के इतना खाना खा सकता है कि सब खा जाए। इजाजत खाने में इतनी है कि सब खा जाए, लेकिन थोड़ा खाकर कोई बोटी किसी को दे दे, इसकी इजाजत नहीं है। छह बोटियां क्या, 20 बोटियां खुद खा जाए, इसकी इजाजत है, लेकिन एक बोटी किसी को नहीं दे सकता, एक क्या आधी भी नहीं दे सकता, आधी क्या टुकड़ा भी नहीं दे सकता। यह आदाब है, सुभान। तो फरमाया कि आइए, तो खाना आपकी मिल्क नहीं, आप मालिक नहीं, ये आपके लिए भेजा गया ताकि मेहमान को, और ज्यादा इसलिए भेजा जाए ताकि कम ही ना हो। ज्यादा भेजने का मतलब ये नहीं है कि जिसको चाहे बिठा ले। ये सुनकर भी उसको ने उठाया, सिर्फ ये कहा कि हम पूछ लेंगे। हजरत फरमाते हैं, एक थानवी रहमत तो मुझे इत्तला भी हुई, मैं उनके पूछने का मुंतजर रहा, मगर उन्होंने नहीं पूछा। फरमाते आखिर मुझको ही पूछना पड़ा। फरमाया ये हालत पढ़े लिखों की है, दूसरों की इसलाह की क्या उम्मीद की जा सकती है। दुख से फरमाने लगे। हजरत मौलाना मुजफ्फर हुसैन साहब कांधेलवी रहमतुल्लाह अलैह, जिनका कल वाकया भी जिक्र किया था, उनकी आदत शरीफा। मौलाना मुजफ्फर हुसैन साहब रहमतुल्लाह अलैह जहां जाते फौरन कह देते, मैं तुम्हारा मेहमान हूं, एक दिन ठहरूंगा या दो दिन, यानी बता देते एक दिन या दो दिन ठहरूंगा, और किसी को मुआइन फरमा देते, हजरत के मुरीदीन थे, किसी को एक फरमा देते भाई मैं तुम्हारा मेहमान हूं। एक दफा ये बुजुर्ग मौलाना गंगोई कद्दस से रू क्या मेहमान हुए, सुबह को मौलाना ने नाश्ते के लिए कहा, आप रामपुर जाने वाले थे, सफर था, इसलिए आपने कहा कि खाना तैयार होने में देर लगेगी, मेरी मंजिल खोटी हो जाएगी, यानी मेरी मंजिल वक्त पहुंचने में वक्त लगेगा, हाँ रात का खाना रखा हुआ हो तो ला दो। तो मौलाना गंगोई ने माश की दाल और बासी रोटी ला दी, आपने दाल रोटी पर उलटकर पल्ले में बांध ली और रुखसत हो गए। जब रामपुर पहुंचे तो हकीम जियाउद्दीन साहब से फरमाया, रामपुरी से, कि मौलवी रशीद अहमद साहब बड़े अच्छे आदमी हैं। हकीम साहब ने कहा बुजुर्ग हैं? फरमाया मैं उनके बुजुर्ग होने की तारीफ नहीं कर रहा, मैं तो कह रहा हूँ वो बहुत अच्छे आदमी हैं, अगर खुद नहीं समझते हो तो पूछ लो। उन्होंने कहा अच्छा हजरत फरमाइए। आपने कहा कि देखो कैसे अच्छे आदमी हैं, उन्होंने मुझे खाने के लिए कहा, मेरे कहने पर जो खाना रखा हुआ था बिला तकल्लुफ ला दिया, मैं इस वास्ते कह रहा हूं कि बड़े अच्छे आदमी। सुभान, सादगी। और उधर हजरत मौलाना की भी, मौलाना बड़े थे, मौलाना की सादगी है कि बुरा नहीं मनाया कि जब खुद ही फरमाया। हकीम उम्मत का एक वाक्य है, एक दफा एक देहाती कुछ सब्जी वगैरह लेकर आया, हजरत किसी काम में मशगूल थे, वो देहाती आया बाहर का, ओ मौली साहब कहाँ रखू, हालांकि जगह मौजूद थी। हजरत को गुस्सा आया, मशगूल थे, फरमाया मेरे सर पे रख दे। अब वो देहाती भी देखी आया और आकर हजरत के सर पे रख दिया।
अब आप बताइए अगर हम ऐसा करें क्या करेंगे आगे से, फिर तो उसकी खैर नहीं, उठा के बाहर फेंकेंगे। लेकिन हजरत को देखिए हंसने लगे, फरमाया इसका क्या कसूर, मैंने ही तो कहा था कि मेरे सर पे रख दे। सुभान अल्लाह, ये हालांकि मुहावरा है ये, लेकिन फरमाया अभी देहाती मुहावरा क्या समझेगा। तो हंसने लगे हजरत भी, फरमाया अरे ये भी अजीब जट है, बस इसको क्या पता भाई, मैंने ही, मेरी गलती है, मैंने ही इसे कहा था कि सर पे रख दे। सुभान अल्लाह, सादगी की बात है। वाह वाह, वो देहाती भी अजीब। हजरत मौलाना गंगोही रहमतुल्लाह अलैह एक दफा मौलाना मोहम्मद याकूब साहब नानुतवी के साहबजादे हकीम मोइनुद्दीन साहब के यहाँ मेहमान हुए। बहुत बेतकल्लुफ आदमी है, इत्तेफाक से उनके यहाँ उस रोज खाने को कुछ न था। तो मौलाना से अर्ज किया, हकीम साहब ने मौलाना से अर्ज किया कि हमारे यहाँ तो आज फाका है, लेकिन अक्सर अहबाब आपकी दावत किया करते हैं। हमारे यहाँ तो फाका है लेकिन लोग आपकी दावत करते हैं, अगर आप फरमाए तो मैं आपकी दावत मंजूर कर लूँ, यानी लोगों ने कहा हुआ है मुझे कि मैं आपकी दावत कब मंजूर कर लूँ, कबूल कर लूँ। फरमाए मैं तुम्हारा हाँ तुम्हारा मेहमान हूँ, जो तुम्हारा हाल वो मेरा हाल। वाह सुभान, ये भी कदम हुआ कि ये नहीं कि मेहमान ने दाल लाई, दाल देखी किसी और मुरीद शागिर ने देखा, उसने कहा हजरत अबे बेशरम पीर को दाल खिलाता है, उसने कहा हजरत मलाई बोटी ले आऊं। तो ये भी बेअदबी है, उसी तरह से ये भी बेअदबी है। अगरचे दावत है तो वो लेकर आ गया, कोई और वहां पर आया और वो खाना साथ लेकर आ गया, मेजबान की इजाजत के बगैर, ये भी दुरुस्त नहीं है। समझ में आई बात? मतलब ये है कि अब मिसाल है कि जैसे हजरत गंगोही मेहमान हुए, एक मेहमान हुआ तो मेजबान ने खाना ली, उसके लिए इंतजाम किया, इतने में कोई और साहब भी उसी मेहमान के लिए खाना लेकर आ गए, और मेजबान की इजाजत के बगैर, तो इसको भी मना किया। मेजबान से इजाजत ले कि जी मैं खाना लेकर आऊंगा, अगर मेजबान इजाजत दे तो माशाल्लाह। ये समझने की बात। अल्लाह अल्लाह, एक साहब ने मेहमान के मुतालिक सवाल किया कि हमारे बुजुर्ग मेहमानों का इंतजाम करते थे, कहीं का जिक्र किया किसी खानका का हकीम उल उम्मत से कि हमारे बुजुर्ग मेहमानों का इंतजाम करते थे और यहाँ मेहमानों को अपना इंतजाम खुद करना पड़ता है, आखिर क्या फर्क है? जवाब फरमाया ये क्या थोड़ा फर्क है, बहुत बड़ा फर्क है। वो कवीयु तबीयत थे, तबीयत के मजबूत थे, और मैं ज़ाइफ़ु तबीयत हूँ, मैं कमजोर हूँ, वो मजबूत थे मैं कमजोर हूँ। उन हजरात के यहाँ मेहमानों का ये मामूल न था जो मेरे यहाँ है, उनके यहाँ इंतजाम एहतमाम होता था, मैं इस कदर उनके यहाँ एहतमाम होता था और मैं इस कदर ज़ईफ तबीयत का हूँ कि एहतमाम नहीं कर सकता। ये सादगी से फरमाया, फिर फरमाया यहाँ तो बस ये है कि आओ खाओ जाओ, आओ खाओ जाओ, हमको नजराना देने की जरूरत नहीं। इसमें तो हो सकता है कहीं आगे वाक़ हो, लेकिन हकीम उम्मत ने एक साहब का जिक्र किया, ऐसे ही एक शेख क्या एक पीर साहब, गालबन रमजान शरीफ का ये जमाना था, तो अब वो पीर साहब रमजान शरीफ के पास हकीम उम्मत के पास आए कि हजरत मेरी कुछ हालत है कि मकरूज हो गया, मकरूज हो कुछ मदद। तो फरमाया खैरियत क्या, कर्जा क्यों हो गया? तो कहने लगे कि बात यह है कि रमजान शरीफ में मेहमान ज्यादा आ गए थे तो उनके लिए मैंने कर्जा ले लिया। हजरत ने फरमाया आपने क्यों कर्जा लिया? कहने लगे मैंने सोचा कुछ हदिया तोहफा नजराना देकर जाएंगे। तो हकीम उल उम्मत फरमाया ये है मुसीबत सारी, कि सारी नजर इस बात पर है कि आने वालों की जेबों पर नजर है, کے دے کر جائیں گے. فرمایا یہی تو خرابی ہے جس کی وجہ سے کہتا ہوں کہ بھائی اپنا انتظار میں خود کرتا ہوں, یا تو ایسے بنو کہ کسی کی طرف نگاہ نہ رکھو, یا اگر ایسا نہیں ہے تو صاف کہہ دو جو حکیم الامت نے فرمایا اصول کی بات, فرمایا اصول ہے کہ اپنا انتظام خود کرو. سبحان اللہ.
ادب آداب میں سے یہ بھی ہے کہ جس کے یہاں مہمان ہو اس کو اپنے معمولات کی پہلے ہی اطلاع کر دیں. مثلا بعض لوگوں کا کھانے پینے کا معمول وقت کے حساب سے ہوتا ہے الگ, تو پہلے ہی بتا دیں دسترخوان پر بیٹھ, یا کوئی خاص چیز کھانے کا ہے کہ صبح کے وقت میں دوپہر کے وقت میں کوئی ایک چیز ہے کہ جی یہ فلا کھاتے ہیں, اب دسترخوان پر بیٹھ کر اپنے معمولات بیان کرنا کہ جی ہم تو یہ کھاتے ہیں ہم تو وہ کھاتے ہیں, اور مجھے دسترخوان پر تو میرے لیے لازمی یہ چیز ہوتی ہے کہ اس کے بغیر تو میں کھانا نہیں کھاتا, تو اس کو فرمایا کہ یہ تہذیب کے خلاف ہے, اس سے میزبان کو تکلیف ہوتی ہے. مشائخ اور علماء کے لیے ایک نصیحت, سبحان اللہ, مشائخ اور علماء کو ان باتوں کا بہت ہی خیال رکھنا چاہیے کہ اپنے ساتھ سب ساتھیوں کا بار یعنی بوجھ میزبان پر نہ ڈالا کرے. یعنی اپنا تو ٹھیک ہے کہ بھائی مہمان بنے, لیکن جو ساتھی ساتھ میں جا رہے ہیں ان کا بوجھ میزبان پر نہ ڈالے. غرض اموال میں بہت کم احتیاط کی جاتی ہے, زیادہ اللہ تعالیٰ کا شکر ہے حضرت نے یہ چیز سکھائی. تو سفر کہیں ہوتا ہے تو اس میں یہ معمول ہوتا ہے کہ جس کے ہم میزبان ہوتے ہیں, بعض جو ہوتے ہیں بیچارے وہ اہل علماء مدارس والے جو کہ مالی حالت ان کی اتنی اچھی نہیں ہوتی, تو ساتھیوں کے ساتھ معمول کے لاؤ بھائی سب مل کے کرو, ان سے کہہ دیتے بھائی آپ کھانا پکاؤ, کھانے کی جو قیمت ہے وہ ہم سے لے لو, جو خرچہ ہے وہ ہم سے لے لو, بے تکلف کی بات. یا بعض جگہ جو آدمی ہوتا ہے اس کی طبیعت پر بوجھ ہوتا ہے, تو پھر اس کے لیے ادب سکھایا کہ اس کو کچھ ہدیہ دے دو, اس کو ہدیہ دے تو تاکہ اس کی مدد ہو جائے اور اس پر بوجھ نہ پڑے. اور اس بات کی تو ہمارے شیخ بہت سختی سے تاکید فرماتے کرتے تھے کہ کبھی مدرسے کا نہیں کھاتے تھے کہ جی مدرسے سے انتظام کرو, بلکہ ہاں اگر کوئی ذاتی انتظام کرے تو اس کو حضرت تناول اس کو فرما رہے تھے. چلو ایک ادب مضمون شروع ہو رہا ہے, میزبان کے آداب. ادب کھانے پر اصرار تکلف کے ساتھ خلاف مصلحت ہے, ایسا نہ کرنا چاہیے کہ میزبان زور دیتا ہے کھاؤ کھاؤ یہ بھی کھاؤ, پھر اوپر سے کیا کرتے ہیں بوٹی نکال کر اس کے پلیٹ میں ڈال دی, کھانا نکال کر ڈال دیا, یہ بہت بے ادبی کی بات ہے. اس کو سکھایا کیا کہ کھانا سامنے لا کر رکھ دیا, کھانا سامنے لا کر رکھ دیا, اب شرم کرے یا بے شرمی کرے, جتنی بھوک ہے اتنا کھائے یا شرم کر اپنا نقصان کرے گا, شرم کرے گا تو اپنا نقصان کرے گا, اور اگر کھائے گا تو اپنا فائدہ. اس لیے جی آپ کھا لیں, بس ایک دفعہ کہہ دیے کھا لیں, اب نہیں کھائے تو جی بار بار کریں یہ صحیح نہیں. اور پھر دوسرا اب مہمان کی طبیعت نہیں ہے بوجھ نہیں ہے, اب اس کو کہنا نہیں اور کھاؤ اور کھاؤ نہیں اور کھاؤ, میری خاطر سے تھوڑا سا کھا لو میری خاطر سے. تو یاد رکھیے گا یہ طریقہ درست نہیں ہے, سخت بے ادبی کی بات ہے, میری خاطر سے. ادب اپنے بزرگ کے ساتھ اگر ان کے بعض متعلقین کی بھی دعوت کریں تو خود ان سے یہ نہ کہیں کہ فلاں کو بھی لے کے آئیے گا, اور اس کو بے ادبی فرمائی کہ اپنا کام ان سے لیا, بلکہ ان سے اجازت لے اور اجازت لے کر خود کہہ دے. یہ طریقہ ہے,
اور یعنی جس کو بلانا ہے شیخ سے اس کی اجازت لے اور اجازت لے کر خود اس کو کہہ دے, اور جس کو دعوت دی ہے اس کے لیے ادب یہ ہے کہ وہ شیخ سے پہلے پوچھ لے, یہ ادب ہے. ادب میزبان کے لیے کہ مہمان کی خاطر مدارات کرو, مہمان کی خاطر مدارات کرو, اپنی حیثیت کے موقع پر. ایک روز کسی قدر تکلف کا کرو, ایک روز کسی قدر تکلف ہو تھوڑا سا, یعنی اچھا ہے تمہارا, اور تین دن حق مہمانی ہے, تین دن حق مہمانی ہے. چلو انشاءاللہ پھر اور میرے شیخ میرے پیر و مرشد عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ کے ملفوظات, فیوز ربانی جو کہ حرمین شریفین کے ملفوظات ہیں. اصلی شکر کیا ہے؟ ایک صاحب جن کا نام بدر ہے مجلس میں حاضر ہوئے, اس وقت حضرت والا نے یہ مضمون بیان فرمایا اور یہ آیت تلاوت فرمائی, وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ, اللہ تعالیٰ نے جنگ بدر میں تمہاری مدد فرمائی حالانکہ تم کمزور تھے, تو اس کا شکریہ کیا ہے؟ فَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تَشْكُرُونَ, پس تقوا سے رہو, گناہ سے بچو تاکہ تم شکر گزار بندے بن جاؤ. معلوم ہوا کہ صرف زبانی شکر کافی نہیں, زبان سے کہنا کہ اللہ تیرا شکر ہے اور آنکھوں سے بدنظری کرنا یہ حقیقی شکر نہیں. زبان سے بھی شکر ادا کرو اور عمل سے بھی شکر ادا کرو. شکر لسانی سنت ہے اور شکر عملی یعنی تقوی فرض ہے. لعلکم تشکرون سے معلوم ہوا کہ شکر گزاری کے لیے تقوی ضروری ہے. دیکھیے اگر کسی کا بیٹا زبان سے ہر وقت باپ کا شکریہ ادا کرتا ہے لیکن باپ کی بات نہیں مانتا تو کیا باپ کا دل خوش ہوگا؟ لہذا اصلی شکر گزاری تقوی ہے. شیر پر لومڑی, ارشاد فرمایا کہ شیر کی پیٹھ پر لومڑی بیٹھی ہو تو لوگ ہنسیں گے یا نہیں, بلکہ شیر کے بارے میں شک ہونے لگے گا کہ یہ شیر ہے بھی یا نہیں, یہ خالی شیر کی کھال پہنے ہوئے ہیں, صورت شیر میں ہے, حقیقت شیر سے یہ ظالم محروم ہے. ورنہ لومڑی جو بزدلی میں ضرب المثل ہے, یعنی بزدلی میں اس کی مثال پیش کی جاتی ہے, وہ شیر کی پیٹھ پر بیٹھی ہوئی کیسے مسکرا رہی ہے؟ پس اگر نفس کسی پر غالب ہو, اگرچہ صورت بایزید بستامی کی معلوم ہوتی ہو اور ہاتھ میں تسبیح بھی ہو, لیکن ظالم بد نظری کر رہا ہے تو معلوم ہوا کہ یہ صورت میں بایزید ہے اور سیرت میں ننگے یزید ہے. اہل اللہ سے تعلق کے برکات کی ایک مثال, ارشاد فرمائے کہ ایک مثال اللہ تعالیٰ نے میرے قلب کو عطا فرمائی کہ ایک تالاب میں مچھلیاں ہیں اور دوسرا تالاب مچھلیوں سے خالی ہے. ہندوستان کی زبان میں تالاب کو باولی کہتے ہیں, باولی جیسے باولی بولتے ہیں نا, باولی. اس لیے بتا دیے کہ پرانی کتابوں میں اس کا تذکرہ ملے گا. تو فرمایا کہ ایک تالاب میں مچھلیاں ہیں اور دوسرا تالاب مچھلیوں سے خالی ہے. اگر وہ خالی تالاب چاہتا ہے کہ مجھے بھی مچھلیاں مل جائیں تو مچھلیوں کے تالاب سے اپنی سرحد ملا لے. اب جب پانی کی سرحدیں مل گئی اور فاصلے ختم ہو گئے, تجھے گھبرا جا,
پر آ گیا
کیویں. ارشاد فرمائے کہ ایک مثال اللہ تعالیٰ نے میرے قلب کو عطا فرمائی حضرت والا کے ملفوظات فیوز ربانی, یہ مدینہ شریف کے ملفوظات ہیں, حرمین کے ہیں تو اس وقت مدینہ شریف کے مضمون چل رہے ہیں مضامین. ارشاد فرمائے کہ ایک مثال اللہ تعالیٰ نے میرے قلب کو عطا فرمائی کہ ایک تالاب میں مچھلیاں ہیں اور دوسرا تالاب مچھلیوں سے خالی ہے. اگر وہ خالی تالاب چاہتا ہے کہ مجھے بھی مچھلیاں مل جائیں تو مچھلیوں کے تالاب سے اپنی سرحد ملا لیں. اب جب پانی کی سرحدیں مل گئیں اور فاصلے ختم ہو گئے تو یہ تالاب بھی مچھلیوں سے محروم نہیں رہے. بس اللہ والوں کے دل سے اپنا دل ملا دو, انشاءاللہ تعالی اس اللہ والے کا تقوی, خوف, خشیت, محبت اور نسبت مع اللہ خود بخود آپ کے دل میں منتقل ہو جائے گی. خدا آپ کو تعجب ہوگا اور عالم بھی متحیر ہوگا, حیران ہوگا کہ یہ کیا تھا اور کیا ہو گیا. خواجہ صاحب نے بلا وجہ تھوڑی فرمایا تھا کہ تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, پہلے جا پھر جانے جا پھر جانے جانا. واہ, تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, پہلے جا پھر جانے جا پھر جانے جانا کر دیا. آہ, اس شاق حق سے ملاقات کے لیے دعا, یعنی اللہ تعالیٰ کے عاشقوں سے ملاقات کے لیے ایک دعا. ارشاد فرمایا, حضرت فرماتے کہ اختر ایک دیہات کا رہنے والا ہے, اس کو جس اللہ نے اپنے کرم سے درد دل عطا فرمایا اور زبان ترجمان درد دل عطا فرمائی, وہ اللہ تعالیٰ مجھے شرق و غرب, شمال و جنوب کے کان بھی عطا فرمانے پر قادر ہے, اور میں اللہ سے مانگتا بھی ہوں کہ یا جامعو اپنے اس نام کے صدقے میں وہ روحیں جو آپ کی تلاش میں بے چین ہیں ان کو اختر سے اگر مناسبت ہے تو اپنے علم کے اعتبار سے ان کو میرے پاس جمع کر دیجئے یا مجھے ان کے پاس پہنچا دیجئے تاکہ سفر و حضر میں مجھے ان کی رفاقت نصیب. سبحان اللہ, اخلاص دیکھیے, یہ نہیں کہ میرے پاس آ جائے, یا میرے پاس آ جائے یا مجھے ان کے پاس پہنچا دیں. نفع کے لیے مناسبت ضروری ہے. چلو شام والا مضمون آ گیا. ارشاد فرمائے کہ اس راہ میں مناسبت بہت ضروری ہے. حکیم الامت فرماتے ہیں کہ نفع کا مدار مناسبت پر ہے, جیسے بلڈ گروپ ملانا ضروری ہے. اگر کسی بادشاہ کو خون کی ضرورت ہے, دیکھیے مضمون ہے نا وہی شام والا, اگر کسی بادشاہ کو خون کی ضرورت ہے اور ایک سبزی بیچنے والے کے خون کا گروپ اس سے ملتا ہے تو ڈاکٹر یہی کہے گا کہ اس سبزی فروش کا خون چڑھوا لو. اگر بادشاہ کہے میں تو بادشاہ ہوں, میری توہین ہو جائے گی کہ میرے خون میں ایک سبزی فروش کا خون چڑھایا جائے, میرے لیے محمد علی قلعے کو بلاؤ, تو ڈاکٹر کہے گا کہ جناب آپ کا بلڈ گروپ اس سے نہیں مل رہا ہے, محمد علی قلعے کا خون چڑھتے ہی, اب جملہ سنیے گا, واہ, فرماتے ہیں محمد علی قلعے کا خون چڑھتے ہی آپ بے کلی میں مبتلا ہو جائیں گے. واہ, حضرت کی مجلس کی یہی تو خصوصیت کہ محمد علی قلعے کا خون چڑھتے ہی آپ بے کلی میں مبتلا ہو جائیں گے. لہذا شیخ کی شہرت کو نہ دیکھو اپنی مناسبت کو دیکھو, شیخ کی شہرت کو نہ دیکھو اپنی مناسبت کو دیکھو. واہ, چلو کچھ حظ کے لیے. ایک شیخ عرب, اس کا ایکسیڈنٹ ہوا, خون کی ضرورت پڑی تو اس کو ایک میمن نے خون دیا. تو اب وہ جب ہوش میں آیا, جب وہ ہوش میں آیا تو پوچھا بھائی حالات پوچھے, تو اس کو بتایا گیا کہ جناب آپ کو خون کی ضرورت پڑی تو ایک فلاں شخص نے آپ کو خون دیا, اس نے اس کو بلاؤ. بلایا تو خوش ہوا, اس نے اس کو مرسیڈیز انعام میں دی. کچھ زمانے کے بعد اس کو خون کی کمی تھی, پھر ضرورت پڑی تو وہ مہمان بھی پہنچ گیا, اس نے مرسیڈیز پہ بیٹھ کے پہنچ گیا. اب اس کے بعد اب اس نے خون دیا, معلوم ہے کہ اس نے خون دیا ہے, تو اس نے بلایا اس کو, اس کو بلایا, اس کو 500 روپے انعام دیا. مہمان نے 500 روپے لیا, اس کو بڑا غصہ آیا, اس نے پہلے آپ نے مجھے مرسیڈیز دی, 500 روپے دیے. اس نے کہا بات یہ ہے کہ اب میری رگوں میں مہمان کا خون دوڑ رہا ہے. اللہ اللہ, عجیب فیوز و برکات شیخ کی عجیب مثال. ارشاد فرمایا کہ بعض لوگوں نے کہا کہ تمہاری تقریر میں عشق و محبت کا رنگ ہوتا ہے, اور تمہارے شیخ یعنی حضرت مولانا شاہ ابرار الحق صاحب رحمۃ اللہ علیہ ان کی تقریر کا رنگ دوسرا ہوتا ہے. تو میرے شیخ فرماتے کہ میں نے کہا سنو, پاور ہاؤس سے بجلی سفید رنگ کی آتی ہے, یعنی بغیر رنگ کی آتی ہے, لیکن جس بلب میں جو رنگ ہوتا ہے اسی رنگ میں منتقل ہو جاتی ہے. واہ, میرے شیخ ہردوئی کے فیض کی بجلی میرے بلب میں آ کر ہری ہو جاتی ہے, کیونکہ میرا بلب بچپن سے رنگین اور گرین ہے. یہ سب ہی, یہ سب شیخ ہی کا فیض ہے, کٹ آؤٹ لگا ہوا ہے, ورنہ ابھی کٹ آؤٹ ہٹ جائے تو سب نور گیٹ آؤٹ ہو جائے گا. اگر ابھی کٹ آؤٹ ہٹ جائے تو سب نور گیٹ آؤٹ ہو جائے گا, اللہ کی بارگاہ میں مقبولیت ہی ختم ہو جانے کا خطرہ ہو جائے. سب شیخ کا فیض ہوتا ہے, اس کی دعاؤں کا صدقہ ہوتا ہے. چاند تارے میرے قدموں میں بچھے جاتے ہیں, چاند تارے میرے قدموں میں بچھے جاتے ہیں, یہ بزرگوں کی دعاؤں کا اثر لگتا ہے. چاند تارے میرے قدموں میں بچھے جاتے ہیں, یہ بزرگوں کی دعاؤں کا اثر لگتا ہے. وآخر دعوانا الحمدللہ. اللہ اللہ الحمدللہ رب العالمین. اللہ السلام علیکم ورحمۃ اللہ وبرکاتہ.